यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। वीरगंजमा हैजाको संक्रमण बढ्दो, आज थप 29 जनामा हैजा संक्रमण पुष्टि। नेपाली नारीहरूको महान पर्व तीज आजदेखि शुरू, आज बेलुकी दर खाएर मनाइँदै। रसिया पूर्वी युक्रेनको डोनेट्स्कमाथि पूर्ण नियन्त्रण कायम गर्न अघि बढेपछि डोनेट्स्कवासीहरूको पलायन हुने क्रम शुरू। समाचार अब विस्तारमा। वीरगंजमा आज बिहानसम्म 71 जनामा हैजाको संक्रमण पुष्टि भएको छ। वीरगंज महानगरपालिका क्षेत्रमा झाडा पखाला र बान्ता भई अस्पतालमा भर्ना भएका 254 जना बिरामी मध्ये आज बिहानसम्म 71 जनामा हैजाको संक्रमण पुष्टि भएको हो। जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हिजो 42 जनामा पुष्टि भएकोमा आज थप 29 जना बिरामी थपिएका छन्। वीरगंज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमन चन्द्र ठाकुरका अनुसार संक्रमितहरू वडा नम्बर 3, 8, 11, 12, 13, 14 र 16 बासिन्दा छन्। त्यस्तै झाडा पखाला र शंकास्पद हैजाका गरी 254 जना बिरामीहरू अझै विभिन्न अस्पतालमा उपचाररत छन्। हैजाका बिरामी मध्ये गम्भीर अवस्थामा रहेका 22 जनालाई आईसीयूमा र 6 जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। नारायणी अस्पतालका सूचना अधिकारी डाक्टर उदय नारायण सिंहले केही बिरामीहरू उपचारपछि स्वस्थ भई घर फर्किएको जानकारी दिनुहुँदै आत्तिर्नुपर्ने अवस्था नरहेको बताउनुभयो। सफा खानेपानी, व्यक्तिगत सरसफाई र स्वास्थ्य सतर्कता अपनाएर हैजाको जोखिमबाट बच्न सकिने उहाँले बताउनुभयो। हैजा नियन्त्रण र रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारहरूले संयुक्त प्रयास गरिरहेका छन्। नेपाली नारीले हरितालिका तीज व्रतको तयारी स्वरूप आज दर खाँदैछन्। दर खाने दिनसँगै 4 दिने तीज पर्व आजदेखि शुरू हुँदैछ। विशेष गरी नेपाली नारीले मनाउने हरितालिका अर्थात तीजको पहिलो दिन आज दर खाने परम्परा छ। विगत वर्षमा नेपालमा मात्र मनाइने तीज पर्व पछिल्लो समय संचार माध्यमको प्रचार प्रसारका कारण भारतका विभिन्न स्थानमा पनि मनाउन थालिएको छ। तीजको गीत भारतीय टेलिभिजन च्यानलमा समेत प्राथमिकताका साथ देखाउन थालिएको पशुपति क्षेत्र विकास कोषका पूर्व कार्यकारी निर्देशक समेत रहनुभएका संस्कृतिविद डाक्टर घनश्याम खतिवडा बताउनुहुन्छ। माइतीले चेलीबेटीलाई बोलाई दर खुवाउने परम्परा छ। नेपाली नारीहरूले मनाउने तीज पर्व सांस्कृतिक र सामाजिक रूपले परिवर्तन हुँदै आएको छ। परापूर्वकालमा धार्मिक पक्षलाई लिएर मनाइने तीज हाल भने सामाजिक तथा सांस्कृतिक पर्वका रूपमा मनाउन थालिएको हो। संवाददाता यशोदा अधिकारीको यो रिपोर्ट।
जस्तै पहिले तीजमा चेलीबेटी लिन माइतीहरू जाने गर्थे, तर भेलबाडी आएका नदीहरू तर्न नसकेर कतिपय चेलीहरू माइती घर जाने पाउँदैनथे। अहिले समय बदलिएको छ। पुल पुलेसा, सड़क यातायातदेखि हवाई यातायात समेतबाट चेलीबेटीलाई माइत जाने बाटाहरू खुलेका छन्। त्यसो त अहिले जस्तो त्यति सजिलै माइती घर जान कहाँ सजिलो थियो र सासू ससुरालाई रिजाउन सकियो र श्रीमानले विदा दिए भने मात्रै बाबा वा दाजुसँगै माइत जान पाइन्थ्यो। नौडाँडा काटेर गएका चेलीबेटी माइती घर जाने, रमाइलो गर्ने, नाच्ने, गाउने र आफन्तहरू भेटघाट गरी तीज मनाउने शैली अहिले भने फेरिएको छ। निराहार व्रत बसेपछि पार्वतीले महादेव पति पाएको धार्मिक पक्षसँग तीज पर्व जोडिएर आउँछ। प्राचीनकालीन त्यस घटनालाई सामाजिक रूपमा महिलाले आफ्नो जीवनसाथी आफै छान्ने अवस्थाको शुरूआत भएको मान्नुहुन्छ लोक संस्कृतिका विज्ञ प्राध्यापक डाक्टर ध्रुव भट्टराई।
ले अझै शिवलाई वर बनाउन खोजेको, आमा बुबाको आशय भन्दा चाहिँ भिन्न गएर आफूले रोजेको चाहिँ वरलाई जसरी पनि चाहिँ प्राप्त गर्ने व्रतको चाहिँ प्रभावले उनले चाहिँ महादेव स्वामी चाहिँ पाइन् भन्ने जुन चाहिँ पौराणिक जुन चाहिँ कथन छ, महिलाले वर आफैले चयन गर्ने परम्पराको शुरूआत।
खास गरी तीज चेलीबेटी एकै ठाउँमा जम्मा हुने, मिठो मसिनो खाने र रमाइलो गर्ने पर्व हो। घर धन्दा भ्याएर खेतीपातीको समेत जिम्मेवारी पूरा गरी तीज आएपछि एक दिन भए पनि माइती गएर मिठो खाने, आराम गर्ने अवसरका रूपमा पनि तीज पर्वलाई लिने गरिन्थ्यो। समय फेरिएसँगै तीजमा गरिने मनोरञ्जनका शैली, खाने दर र मनाउने समय पनि लम्बिएको छ। लोक संस्कृतिविद भट्टराई चाहिँ तीजमा खाने दर बारे यसो भन्नुहुन्छ।
तीजका खाजा मिठा पोलेका तामाले खाजा खाने हो। खाजा सँगसँगै दुध, दही, गोरस आदिको जुन चाहिँ उपयोग त्यहाँ अत्यधिक हुन्छ। आफ्नै चाहिँ बारीमा फलेका फलफुलहरू, तरकारीहरूको चाहिँ अत्यधिक जुन चाहिँ प्रयोग चाहिँ हुने हो।
समय फेरिएको छ। महिलाहरू घरबाट बाहिर निस्किन थालेका छन्। आर्थिक रूपले पनि सक्षम हुन थालेका छन्। आज भोलि तीज पर्वलाई महिला सशक्तिकरण र एकताको दृष्टिकोणबाट पनि लिन थालिएको छ। धार्मिक, सांस्कृतिक र सामाजिक महत्व रहेको तीज पर्वले महिलामाथि हुने सबै खाले विभेद अन्त्य गरी समानता ल्याउन सकोस् सम्पूर्ण महिला दिदी बहिनीहरूमा शुभकामना। यशोदा अधिकारी, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल।
तीज पर्वको मौलिकता जोगाउँदै धार्मिक पर्यटकीय क्षेत्रको उजागर गर्ने उद्देश्यले बागलुङमा धार्मिक महोत्सव तथा तीज मेलाको आयोजना गरिएको छ। बागलुङबाट संवाददाता कोपिला कणेल।
तीज पर्वको मौलिकता जोगाउँदै धार्मिक पर्यटकीय क्षेत्रको उजागर गर्ने र पर्यटकीय संरचना निर्माणका लागि बागलुङमा धार्मिक महोत्सव तथा तीजी मेला आयोजना गरिएको छ। परम्परागत रूपमा सञ्चालन हुँदै आएको तीजी मेलालाई थप व्यवस्थित गर्न, धार्मिक संरचना निर्माण तथा धार्मिक धरोहरको उजागर गर्ने उद्देश्यले मेला आयोजना गरिएको मेला आयोजना संवेचन समितिका महासचिव खिमरा सापकोटा बताउनुहुन्छ।
हाम्रो धार्मिक आस्था पनि नमरोस् र परम्परागत मेला पनि नमरोस्, पर्यटनको गन्तव्य बनाउने हिसाबले हामीले संरचनाहरू तयार गर्दै पञ्चायन देवताको मन्दिर बनाउनु पर्ने अनिवार्य छ। यहाँ राधा कृष्णको मन्दिर बन्नेछन्, तरतर्फ शिवजीको मन्दिर निर्माणाधीन छ।
यस क्षेत्र धार्मिक, पर्यटन र वातावरणीय क्षेत्रका लागि महत्वपूर्ण रहेकोले मालिका क्षेत्रलाई व्यवस्थित गर्न आवश्यक रहेको पूर्व ओडा अध्यक्ष शिव प्रसाद सापकोटा बताउनुहुन्छ।
यो क्षेत्र वातावरणीय हिसाबले पनि महत्वपूर्ण छ, धार्मिक हिसाबले महत्वपूर्ण छ, पर्यटकीय हिसाबले महत्वपूर्ण छ, ऐतिहासिक हिसाबले पनि। तीजको मेला धौलागिरीमै ऐतिहासिक मेला लाउने ठाउँ एक मात्र ठाउँ यो मात्र हो।
करिब 2000 मिटर उचाइमा रहेको यस परम्परागत शैलीमा निर्माण गरिएको मालिका भगवती मन्दिर परिसरमा विभिन्न बहुमूल्य जडीबुटी समेत पाइन्छन्। हराउँदै गएको कला संस्कृतिको उजागर गर्न तथा आन्तरिक तथा बाह्य पर्यटक भित्राउनका लागि तीनै तहका सरकार तथा अन्य सरकारवालाको ध्यान जानुपर्ने मेला व्यवस्थापन समितिका संयोजक तथा बागलुङ नगरपालिका वडा नम्बर 5 वडा अध्यक्ष हरिप्रसाद शर्माको भनाइ छ।
पर्यटकहरू, आन्तरिक पर्यटकहरू ल्याएर यहाँका कला संस्कृति छ यसलाई चाहिँ नि पुनर्ताजगी बनाउने र ऐतिहासिक धरोहरलाई जीवित राख्नका लागि जीविकोपार्जनमा पनि यहाँका जडीबुटीको एउटा व्यवस्थापन गर्न सक्ने ठाउँ पनि छ। 2000 भन्दा माथि फिटमा रहेको एउटा शक्तिपीठमा बाँको, सतुवा, टिमुरदेखि लिएर थुप्रै जडीबुटीको पनि व्यवस्थापन र यसलाई खेतीको रूपमा पनि लाने र व्यापारको लागि चिनाउन सक्यौं भने
ऐतिहासिक, धार्मिक, सांस्कृतिक रूपले महत्वपूर्ण रहेको मालिका भगवती मन्दिरको पुननिर्माण पछि यस क्षेत्रमा धार्मिक पर्यटक बढ्ने अनुमान गरिएको छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि।
गेम खेल्दा नि टेन्सन नजी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति वो थी हान सुआनले आज शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र भियतनाम बीच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा द्विपक्षीय आर्थिक सम्बन्ध प्रगाढ़ बनाउने धेरै सम्भावना रहेको बताउनु भएको थियो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्र जात्राको साइत सार्वजनिक गरेको छ। समितिले धर्मशास्त्र, ज्योतिष, संस्कृति लगायतका क्षेत्रका विज्ञहरूसँगको बैठकपछि साइत सार्वजनिक गरेको हो। इन्द्र जात्राको साइतको कार्यक्रम आजदेखि नै शुरू भएको छ। समितिले दिएको आज रातिको साइतमा काटिने लिङ्गो भदौ 15 गते आइतबार भोटाहिटीबाट नगर प्रवेश गराइन्छ। यही भदौ 19 गते बिहिबार बिहान 10:31 इन्द्र ध्वजोत्थानको साइत छ। प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गर्ने शास्त्रीय विधि छ। इन्द्र जात्राको मुख्य दिन भाद्र शुक्ल चतुर्दशी हो। माइती नेपाल काँकडभिट्टाले चालु आर्थिक वर्ष 2081-82 हराएका 69 व्यक्तिमध्ये 20 फेला पारेको जनाएको छ। संस्थाका पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय अधिकृत गोविन्द घिमिरेका अनुसार भेटिएका मध्ये 2 नेपालमै र 18 भारतका विभिन्न शहरमा पत्ता लागेका बताउनुभयो। उहाँका अनुसार धेरैजसो हराएकोले पछि घरमा सम्पर्क गरेर वा संस्था मार्फत परिवारसँग जोडिने गरेका छन्। गत वर्षभन्दा यस वर्ष काँकडभिट्टा नाकामा निगरानी कड़ा बनेको घिमिरेले उल्लेख गर्नुभयो। यस अवधिमा 158 भारत जानबाट रोकिनुका साथै भारतबाट 4 उद्धार भएको तथ्याङ्क सार्वजनिक गरिएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था समिति सभापतिको निर्वाचन भदौ 11 गते बुधबारका लागि तोकिएको छ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली 2079 नियम 176 उपनियम 1 बमोजिम सभापतिको निर्वाचनको मिति भदौ 11 गतेका लागि तोक्नु भएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय प्रसंग। पूर्वी युक्रेनको डोनेट्स्कबाट मानिसहरू पलायन हुने क्रम बढ़दो अवस्थामा रहेको छ। करिब 70% भूभाग रसियाली नियन्त्रणमा गइसकेको डोनेट्स्कलाई पूरै कब्जा गर्न रसिया लागिरहेकोले सम्भावित भिडन्तलाई ध्यानमा राखेर डोनेट्स्कवासीहरू घर छाडेर हिँड्न थालेका हुन्। रसियाले डोनेट्स्क पूरै लिन पाए युद्ध अन्त्य गर्ने बताउँदै आएको छ। रसियाले नजिकैको युक्रेनी सहर लुहान्स्कलाई भने पूरै कब्जामा लिइसकेको छ। पाकिस्तानमा पछिल्लो 2 मनसुनी वर्षासँगै आएको बाढ़ीले कम्तीमा 460 ज्यान गएको छ। उत्तरी पाकिस्तानमा हिजो आएको मनसुनी वर्षापछिको बाढ़ी पहिरोका कारण एकै दिनमा कम्तीमा 13 मृत्यु हुनका साथै दर्जनौ घाइते भएका छन्। अब मौसम। मुलुकमा हाल मनसुनको न्यून चापीय रेखा सर्दर स्थानको आसपास रहनुका साथै बंगालको खाड़ीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेश तथा बाँकी प्रदेशका पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। आज दिउँसो गण्डकी, लुम्बिनी, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र कर्णाली प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ। यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका 1-2 स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको विभागले बताएको छ। वीरगंजमा हैजाको संक्रमण बढ़दो, आज थप 29 संक्रमण पुष्टि। नेपाली नारीहरूको महान पर्व तीज आजदेखि शुरू, आज बेलुकी दर खाएर मनाइँदै। र रसिया पूर्वी युक्रेनको डोनेट्स्कमाथि पूर्ण नियन्त्रण कायम गर्न अघि बढ़ेपछि डोनेट्स्कवासीहरूको पलायन हुने क्रम शुरू। रेडियो नेपालबाट 3 समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।